सरकार कता हिँडेको? मुलुक निराशामा डुब्दै गएको विश्लेषण सहित गत असारमा काङ्ग्रेस र एमालेले सत्ता गठबन्धन सहितको उद्देश्य राखेर सात बुँदे समझदारी गरेका थिए। दुई ठूला दल बीचको गठबन्धनलाई त्यति बेला निराशा चिर्ने राजनीतिक ब्रह्मास्त्रका रूपमा हेरिएको थियो। तर सत्ता गठबन्धनभित्रका कमजोरीका कारण त्यो ब्रह्मास्त्र निस्तेज हुँदै गएको छ। तत्कालीन सरकार परिवर्तन लगायतको उद्देश्य राखेर गठबन्धन गर्दा दुई दलले जुन बाचा गरेका थिए त्यसबाट बरालिएर उनीहरू टाढा टाढा पुगेका छन्। सत्ता प्राप्त भएपछि उनीहरूले आफूहरू बीचको सहमतिलाई त व्यवस्था गरेका मात्रै छैनन्, मुलुकको तरल राजनीतिप्रति उनीहरू न्यूनतम रूपमा पनि संवेदनशील देखिएका छैनन्। यो दुर्भाग्यपूर्ण परिस्थिति नेपाली जनताका निम्ति सुखद अनुभूति होइन। असार सत्रमा सात बुँदे सहमति गर्दा काङ्ग्रेस र एमाले स्थिरताको पनि घोषणा गरेका थिए। हुन पनि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले डेढ वर्षमा गठबन्धन परिवर्तन गर्दा नेपाली जनता यो देशमा केही पनि भइरहेको छैन भन्ने अवस्थामा पुगिसकेका थिए। त्यसैले प्रतिनिधि सभाका मुख्य दुई दलको सहमतिले स्थिरता दिन्छ भन्ने आशा पनि थियो। सत्ता प्राप्त भएपछि भने मुख्य दुई दलले उक्त सहमतिलाई व्यवस्था मात्रै गरेका छैनन्, मुलुकको बदलिदो परिस्थितिप्रति पनि संवेदनशील देखिएका छैनन्। असार सत्रको सात बुँदे सहमतिका सुरुवाती तीन बुँदा उल्लेखनीय थिए। पहिलो आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्ने, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिने र राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा 76(2) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार गठन गर्ने। दोस्रो, राष्ट्रिय सहमतिको सरकारले संविधान लागू भए पश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूल कानून निर्माणलाई प्राथमिकता दिने। तेस्रो, अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने। त्यही घोषणासहित ओली प्रधानमन्त्री बनेको 8.5 महिना भएको छ, तर सहमतिमै उल्लेखित विषयमा पहल वा प्रगति भएको अनुभूति हुँदैन। ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचीमा नेपाल अति भ्रष्ट मुलुकमा छ। फाइनान्सियल एक्सन टास्क फोर्स FATFले नेपाललाई ग्रे लिस्टमा राखेको छ, जसले भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्ने काममा प्रगति नभएको प्रष्ट हुन्छ। आर्थिक गतिविधि शिथिल नै छ। लगानीको वातावरण नभएरै बैङ्क तथा वित्तीय संस्थामा 6 खर्ब भन्दा बढी रकम थन्किएको छ। यसले जुन घोषित उद्देश्यका लागि वर्तमान सरकार गठन गरिएको थियो त्यसमा प्रगति निराशाजनक रहेको प्रश्न गर्छ। शक्तिशाली सरकारप्रति हुने स्वाभाविक अपेक्षा हो प्रणाली बलियो बनाउने, सेवा प्रवाहलाई चुस्त बनाउने, नागरिक अपेक्षाको सम्बोधन गर्ने, मुलुकको संवेदनशील परिस्थितिको अनुभूत गर्दै कार्यशैलीमा सुधार ल्याउने, अर्थतन्त्रमा सुधार ल्याउँदै लगानीको वातावरण बनाउनेदेखि रोजगारी सिर्जना गर्ने जस्ता काम मुख्य प्राथमिकतामा पर्नुपर्ने हो। सरकार भने सुरुवातदेखि नै मूल बाटो भुलेर सहायक बाटोतर्फ हिँड्न खोजिरहेको छ। यसै सिलसिलामा सोमबार बसेको मन्त्री परिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ। यस्तो निर्णय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भए पनि सार्वजनिक औचित्य स्थापित गर्न सक्नुपर्छ। उनलाई अहिल्यै नहटाई नहुने कुनै पत्यार लाग्दो कारण सरकारले प्रवाह गर्न सकेको छैन। सत्ताधारी दलका नेता सहकारी ठगीमा मुछिए पनि अनुसन्धान नै नहुने मान्यता स्थापित गर्न लागिएको छ। काङ्ग्रेस उपसभापति धनराज गुरुङ र उनकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीको रकम हिनामिना गरेको आरोप लागेको थियो, तर गुरुङमाथि कुनै अनुसन्धान भएन। त्यस्तै प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति तथा एमाले नेता ऋषिकेश पोखरेल र श्रीमती अञ्जला कोइराला मुछिएको सहकारी ठगी प्रकरणमा पनि उस्तै प्रवृत्ति अप्नाइयो। व्यक्तिका रूपमा आफू कस्तो बन्ने स्वयंको छनौट हो, तर सरकारलाई त्यति सुविधा हुँदैन। ऊ आफ्नै प्रतिबद्धता, सहमति वा जनअपेक्षाको धागोले बाँधिएको हुन्छ। यति बेला सरकार भने त्यही धागो चुडालेर फुक्का फाल हिँड्न खोजिरहेको छ। जुन पृष्ठभूमिमा यो सरकार गठन भयो त्यसका आधारमा भन्दा यस्तो कार्यशैली जनतामाथि धोका हो। यही कारणले नै सरकार प्राविधिक रूपमा बलियो भए पनि औचित्यको सङ्कट झेलिरहेको छ। जुन धागोले सरकार सञ्चालक मात्र होइन देशका आम नागरिकको पनि सास थुनिएको अनुभूत भइरहेको छ।